Namo Anusandhinya Rasuni Karimam Vahana Tavana Vibhurani Mani Vahutu Minnayi Minashaitanu Vani Bismillah Mani Vani Inna Allahu Malayikatu Yusamuna Vani Ya Ayyuhallazina Amanu Sallu Alaihi Wasallimu Taslima Allahumma Salli Ala Sayyidina Muhammadin Nabiyyil Ummi Wa Adwajihi Ummahatil Mu'minin Allahumma Salli Ala Sayyidina Muhammadin Wa Alihi Adwal Balad Allahumma Salli Ala Sayyidina Muhammadin Wa Alihi The worshipper. Duniya mein har insaan kisi peshe mein ho, karobar mein ho, अपने आप को कामयाब देखना चाहता है। कोई आदमी ये नहीं चाहता कि मेरा बिजनेस फेल हो जाए, मेरा कारोबार ढप हो जाए, बल्कि हर आदमी की जिस जगह पर है उसकी ख्वाहिश यही होती है कि मैं अपने इस मामले में जो मैं कर रहा हूँ कामयाब हो जाऊँ। कामयाबी इंसान की फितरत में है, लेकिन सिर्फ सोच का फर्क है। अगर इंसान की सोच सही रुख पे काम करने लगे तो फिर कामयाबी का रुख भी बदल जाता है। क्योंकि हम दुनिया में हैं, इंसान पे दुनिया गालिब हो जाती है, दुनिया का रंग जम जाता है, इस दुनिया में मस्त हो जाता है, इस दुनिया को हकीकत समझने लगता है, वो उसकी किस्म का वीक पॉइंट बन जाता है, उसी के लिए फिक्रमंद रहता है, हर वक्त सोच उस पर जम जाती है। क्योंकि सोच इंसान की जिस तरफ लगा दे उस तक काम करना शुरू कर देती है। लेकिन जिस सोच के साथ हम, क्योंकि दुनिया गालिब हो चुकी है, दुनिया की तरक्की और कामयाबी के बारे में सोचते हैं, हकीकत में ये कामयाबी नहीं है। अल्लाह सुब्हान व तआला ने अपने कलाम पाक के अंदर यही मैसेजेस, यही पैगाम इंसान को दिए हैं कि कामयाबी को समझना कि असल कामयाबी इंसान की कौन सी है। और जब इंसान अपनी असल कामयाबी को समझेगा तो फिर उस मंजिल को भी हासिल करने की कोशिश करता है। तो हमें सबसे बड़ी कोशिश यही करनी चाहिए कि अपनी सोच का जाविया हम बदलें। ये जो सोच इंसान पर है दुनिया की, इसको तब्दील करें। दुनिया का मोस्ट ऑफ पार्ट अल्लाह ने अपने जिम्मे लिया हुआ है, खाना पीना मरना सोना कपड़े रत्ते बीवी बच्चे, अल्लाह कहते ये सब मेरे जिम्मे है तेरा। तो फिर तू भी फिक्रमंद होता है किस चीज से तू इतना परेशान रहता है। तू इस पे कोशिश करेगा कि भाग जाएगा, अटक जाएगा और पछताएगा, तो इसकी क्या फिक्र है। उस काम पे लग जो काम मैंने तुझे दिया है, उस काम की तू फिक्र कर जो मैं तुझे बता रहा हूं, उसको क्यों नहीं सोचता। और एक जगह थोड़ी अल्लाह ने पूरे قرآن کے اندر انسان کو میسج دیے کہ سمجھے اللہ کا شکر ہے، لاکھ لاکھ شکر ہے کہ اللہ پاک نے ہمیں دیکھیں بیٹھنے کی توفیق دے دی ہے. کوئی محنت نہیں، کوئی مشقت نہیں، کوئی ایسی تو کو دوستی نہیں، صرف ایک سوچ تھوڑی سی ہم نے اپنی تبدیل کی، اسی میں اللہ کے ذکر میں بیٹھیں گے. سوچا ہم نے پہنچا، اللہ نے دیا پہنچتا اللہ ہی ہے. پھر فاصلے نہیں ہوتے، کسی فاصلے سے انسان بیٹھ کے سوچے اللہ ان فاصلوں کو کم کر دیتا ہے، پہنچا دیتا ہے. خود سوچنے آج جتنے بھی لوگ آئے ہیں خود سوچیں کہ صبح کچھ اور پروگرام، شام کو کچھ اور پروگرام، گھسیٹتے ہوئے اللہ پاک اس مقام پہ لے آتا ہے جو اس کے لیے بہتر مقام ہے، اور بیٹھ جاتا ہے. تو یہ سب کاروبار تو اللہ ہی کی طرف سے چل رہا ہے. اللہ تعالیٰ بس کہتا ہے کہ تمہارا کام وہ ہے کہ جو میں نے تمہیں دیا اس کام پہ لگو. رزق میں دیتا ہوں، ہر چیز میں دیتا ہوں، کوشش تیری کوشش سے تجھے کچھ نہیں ملتا. ہم جو کہتے ہیں ہاں وہاں کوشش کر جس کے لیے میں نے تجھے کہا ہے. کوشش کی بات تو کی ہے نا، پورا پروگرام دیا ہے. آپ دیکھیں یا اہل الذین آمنوا اتقوا اللہ وابتغوا الیہ وسیلۃ. اب یہ دیکھیں کتنا اچھا پروگرام دیا جاتا ہے. اب اسی آیت کو دیکھ رہے ہیں کیا وہاں میں کہا اللہ تعالیٰ نے کہ تمہارا کام یہ ہے کہ تم تق اللہ، کہ تم اپنے اندر اپنی دل کی کیفیت سوچ ایسی بناؤ کہ جس میں اللہ کی عظمت شان جلال کمال جم جائے. یہ ہے کوشش. تق اللہ کا مطلب یہی ہے، یہ خوف نہیں ہے کہ جس طرح بچھو سے ڈرتے ہیں، سانپ سے ڈرتے ہیں، شیر سے ڈرتے ہیں، اللہ سے ایسے ڈرنا نہیں ہے. اللہ کا ایک تھوڑی ڈر ہوتا ہے انسان، بلکہ اللہ کے ساتھ تو یہ سے تعلق ہوتا ہے کہ اللہ سبحانہ تعالیٰ کہیں ہم سے ناراض نہ ہو جائے، اس کی رحمت سے محروم ہو جائیں گے. یہ ڈر اصل میں یہ خوف، یہ اس وقت پیدا ہوتا ہے اللہ کی خوشنودی کا خوف، اللہ کی رحمت کا خوف کہ ہم میں نے یہ کام کیا تو اللہ ناراض ہو جائے گا. آج صبح کی نماز میں میں نہیں آیا تو میرا رہے نہیں کہیں نہیں میرا بچہ. اللہ ناراض ہوگا تو دن کیا پوری زندگی میری بےغار ہوگی. مجھے آپ بتائیں، اللہ نے پہلے ایمان والوں کو یا اہل انعام اتقوا اللہ، ایمان تو میں نے تمہیں دے دیا. ایمان لینے گئے تھے آپ کہیں؟ کوئی محنت کی آپ؟ جنہوں نے محنت کی ان کے قصے پڑھے ہیں، جو انگاروں بھی احاد احاد کرتے تھے، اصل تو ایمان انہوں نے حاصل کیا. ہمیں کیا محنت کرنی پڑی؟ کچھ بھی نہیں، آرام سے اللہ پاک نے کلمہ پڑھوا دیا، مسلمان ہو گئے. کوئی حالانکہ اتنی محنتوں سے ملتا ہے یہ ایمان. پوچھے صحابہ کرام سے کہ کیسی کیسی حالات سے انہوں نے ایمان کو حاصل کیا اور کتنی بڑی قربانی کے بعد حاصل کیا. ہمیں تو آرام سے مل گیا، کہتا ہے یہ تو تمہیں مل ہی گیا تو آگے تو کچھ کرو، دوسرا کام تمہارا کیا ہے؟ وَاتَّقُوا اللَّهَ، اللہ کے ساتھ اس کا جلال کمال حیبت عظمت تمہارے دل پہ اتنی چھا جائے کہ تمہیں اللہ سبحانہ تعالیٰ کے کسی احکامات کو چھوڑنے کا موقع نہیں ملے. کیونکہ جب بھی اللہ انسان بندہ اللہ کی نافرمانی کرتا ہے، نماز کی آواز وہ پڑ رہی ہوتی ہے، ہم بستر پہ لیٹے ہوتے ہیں، سو رہے ہوتے ہیں، کاروبار پہ کھڑے ہوتے ہیں، مصروف ہوتے ہیں، ہم نماز کو ترک کر رہے ہوتے ہیں، کیا کوئی آدمی سوچ سکتا ہے کہ اللہ کا حکم چل رہا ہے، اللہ آواز مار رہا ہے اور میں اس کو اگنور کر دوں، اور ہو بھی کہہ بھی میں اپنے کو ایمان والا؟ کیا وہ بستر پہ آرام کر سکتا ہے وہ شخص؟ کیا اس کاروبار سے وہ فائدہ اٹھا سکتا ہے؟ سوچیں، ایمان کا ہم دعویٰ رکھتے ہیں لیکن یہ کیفیات آپ دیکھیں ہماری کیا ہے. سب سے بڑی چیز ایمان کی پہچان جو کیا ہے کہ اللہ کے احکام کو ماننا، یہ پہچان ہے ایمان کی، یہ دلیل ہے ایمان کی. ہر چیز کی کوئی دلیل ہوتی ہے نا، تو اس کی دلیل کیا ہے کہ میرے حکم پہ مانو. اور اس نے ایک واضح حکم صبح سے شام تک ہمیں جو دیا ہے تو بس تمہیں پانچ وقت میرے سجدہ کرنا ہے میرے پر. اس کا کوئی کام ہے ہمارا دن میں؟ جو اللہ نے ہمیں دیا روزہ رکھنے کو کہا ہے, تلاوت قرآن کو کہا ہے, حفظ کرنے کو کہا ہے, عالم بننے کو کہا ہے, یہ تو ہمارا شوق ہے تو ہم کر رہے ہیں. لیکن اس نے جو ڈیوٹی ہے میری لگائی ہے, جو آپ کی لگائی ہے, وہ کیا ہے کہ میں صرف تمہیں ہر وقت نہیں بلا رہا, صرف پانچ وقت جس وقت میری آواز پہنچے تمہارے کانوں تک, تو جہاں کہیں بھی تم ہو, بھاگتے ہوئے دوڑتے ہوئے جس جگہ بھی ہو دوڑتے چلے جاؤ, سجدہ کر دو
مجھے.
ہوتا ہے یہ, کیوں نہیں ہوتا؟ اس کی وجہ کہ یہ کہ اللہ کی عظمت ہی ہمارے دل میں نہیں ہے. عظمت ہو تو ہم اس کی بات مانیں, یہ نفاق ہے. انسان کو اپنا محاسبہ کرنا چاہیے. بھائی غلط کہہ رہا ہوں, صحیح کہہ رہا ہوں؟ یعنی کہ جب آپ چھوٹے ہوں گے یا پڑھتا ہے بچہ اسکول کے اندر, تو اس کی دنیا تو وہ ایک اسکول ہے, ایک ٹیچر اس کے سامنے جو بیٹھا ہے. تو جب ٹیچر اس کو کہتا ہے کہ کل تجھے یہ کام کر کے لانا ہے, اس کو ہوم ورک دیتا ہے, اب وہ بیچارہ اس کو تو بخار چڑھ جاتا ہے, کیونکہ صبح میں نے اس کو اپنا ورک دکھانا ہے, اس کا کھیلنا پھرنا بہت محدود ہو جاتا ہے, ایک خوف سا اس کے ذہن میں پھرتا ہے. تو صبح ہوئے گی تو میں نے تو اس کو کام دکھانا ہے, مجھ سے پوچھے گا میں کیا کہوں گا, حتیٰ کہ پھر رونا بھی شروع کر دیتے ہیں ماں کے سامنے, مجھے ٹیچر مارے گا, مجھے پڑھا گیا, میں کام نہیں کر تو یہ ہوگا, ضد کرتا ہے. وہ کیا چیز ہے؟ وہ اس ٹیچر کی عظمت اور خوف بیٹھا ہوا اس کے اندر, کہ اگر میں اس کا کام لے کے صبح نہیں گیا تو اس کو چھوڑ دے, بڑے ہو جائیں آپ, آپ کا کوئی باس ہے, وہ آپ کو کام کرنے کے لیے کہتا ہے کہ تم یہ کام کر کے لانے, کر کیسے وقت گزرے گا آپ؟ ہر روز دھیان اس طرف رہے گا, یا صبح میں جا کے کام دینا ہے, نہیں دیا تو میرا تو کھانا خراب ہو جائے گا, بڑا مشکل ہو جائے گا. کیوں؟ کہ اس کی عظمت ہمارے دل پہ بیٹھی ہوئی ہے, خوف بیٹھا ہوا اس کو. تو ایک مومن کو کہتا ہے یا اہل الزنامت تو کلّا, تیری زندگی تو ایک مسائل ہے, اور تجھے جو اصل کام کرنا ہے وہ کام کیا ہے کہ جو میرے احکامات تجھ پہ اترے ہیں کہ میں جس چیز پہ تجھے منع کیا ہے کہ کام تو نہیں کرنا, تو وہ نہیں کرے گا چاہے کچھ بھی ہو جائے. یہی صحابہ کرام کی زندگی تھی, جان دے دیتے تھے, قربانی دے دیتے تھے, جان مال سب کچھ ختم کرتے تھے, لیکن کہ اللہ کا حکم ہے اس کو نہیں ٹال سکتے, گھر چھوڑا, وطن چھوڑا, جو کچھ بھی کرنا پڑا انہیں, کیوں کہ عظمت تھی ان کے دل میں اللہ کی. سمجھا نا؟ اصل کیا بیماری کہ عظمت ختم ہو گئی ہے اس ماحول میں, اس کی جگہ کس کی عظمت آ گئی ہے؟ دنیا کی عظمت آ گئی ہے, تبھی تو کامیابی ہمیں دنیا کی نظر آتی ہے سب کچھ. تو اسی حال میں اگر انسان مر گیا, اللہ وقت کہاں کا وقت, مجھے بتائیں اس کا حال کیا ہوگا, کس حال میں ہو جائے گا, کس حال میں جائے گا, کہ اس میں یہ احساس ہی پیدا نہیں ہو سکتا میرا مالک, میرا خالق, میرا جو ہے رب میرا, مجھے ایک وقت کام کا حکم دے رہا ہے, میں اس کام کو نہیں کر رہا ہوں, میری کیا مجال ہے کہ میں اس کو انکار کر دوں, میری کیا مجال ہے کہ میں اس وقت سو جاؤں جیسے اللہ مجھے نماز کے لیے بلا رہا ہے نا یہ. تو اگر ہم یہ چاہتے ہیں کہ ہمارے اپنا علاج کریں ہم مرنے سے پہلے, اور اللہ سبحانہ تعالیٰ کی عظمت کو اپنے دل میں بٹھائیں, اس کے دل میں جمائیں اندر, کیوں سارا کچھ جو ہے کوئی اجزا کام نہیں کرتا, اللہ نے دل ہی اسی مقصد کے لیے بنایا ہے کہ ہمارے دل پہ اللہ کا راج ہو, نوبڈی ایلس. فکر ہو تو اللہ کو, خوف ہو تو اللہ کو, کیونکہ جان دی ہوئی اسی کی تھی, اگر جان گئی بھی تو اس کی تو دی جان تھی, پھر بھی کہے گا حق تو یہ ہے کہ حق ادا ہی نہیں ہوا, جان دے کے بھی کہے گا کہ ابھی حق ادا نہیں ہوا تیرا رب, تو بہت بڑا حق ہے تیرا, اب کتنی کمی ہے تھی. یہ حضرت یا اہل نعمت تو کل رب تگوئی رہی وسیلہ تیرا. اب یہ کیفیت کو حاصل کرنا ہے, اب قرآن خود بتا رہے علاج دے, چاہتے ہیں ہم سب نہیں چاہتے کہ ہمارے دل میں یہ کیفیت پیدا ہو جائے, سب چاہ رہے ہیں نہیں چاہ رہے, हाथ खड़ा करना चाहता है। सही है, तो अल्लाह कह रहा मैं तुम्हें बताता हूँ तरीका, चले माशा। आप फिर भी सुन रहे हैं जो तरीका बता रहे हैं, कौन बता रहा है? जिस जिस में कमी है, नमाज में आंख नहीं खुलती, नमाज ये है जी सजर छोड़ रहे हैं कि वो जमात छोड़ रहे हैं, मोमिन का काम ही नहीं है। एक ड्यूटी ली है पूरे दिन में, सब चीज का जिम्मा देके कि पांच वक्त तुझे बुलाऊंगा, मस्जिदें मैं बनाऊंगा, मस्जिदें मैं सजाऊंगा, इमाम मैं रखवाऊंगा, तेरा कुछ काम नहीं, बीच में तू सारे काम कर, खा पी कमा, तुझे नहीं रोकूंगा, बल्कि तुझे और ज्यादा तुझ पर रहमतें नाजिल करूंगा, डिस्टर्ब ही नहीं करना तुझे। लेकिन जिस वक्त मैं बुलाऊं उस वक्त तुम्हें नहीं देखेंगे, दुकान खुली है, ये हो रहा है, टैक्सी रोक दूं, फलां कर दूं, उस वक्त कहीं जम जाओ, बस एक फिक्र हो जाए इस वक्त ना मस्जिद कौन सी नजदीक है मैं जाऊं, मस्जिद कौन सी मैं भागू। और ये याद रखे, जो इंसान इस कोशिश में चला जाता है और जिस पे अल्लाह की अजमत बन जाती है, तो खुद ब खुद हर चीज से उसको नफरत हो जाती है, उस वक्त बीवी से, बच्चों से, जो भी होगा दिल करेगा यार मैं जल्दी, कोई चीज अच्छी नहीं लगेगी आदमी, अल्लाह की अजमत जो जम गई। नबी का आयशा सद्दीका फरमाते हैं कि नबी हमारे साथ बैठे होते थे, हम गुफ्तगू हो रही होती थी अजवाज के साथ, कि जैसे ही नमाज का टाइम होता था ऐसा लगता था वो हमें जानते ही नहीं है, हमें पहचानते ही नहीं है, वो जिसको ताल्लुक ही नहीं है, अल्लाह की तरफ से पुकार आई है। कितनी कमी है, कितनी कमी है, जिस कमी को अगर हमने दूर नहीं किया उस दुनिया से चला गया दोस्त, कि अल्लाह बुला रहा है हम नहीं जा रहे हैं, तब तो कि ऐसी जिंदगी वो जिंदगी खुशहाली वाली जिंदगी नहीं है, तो इंसान पक्का समझ। अगर ये कमी हमारे मौजूद है कि इतनी अजमत और शान और जलाल और जमान अल्लाह का हमारे नहीं बैठा, तो क्या करें? फिर अल्लाह कहता है मैं तुम्हें इसका इलाज बताता हूँ। पहला, कब तक वही लाई वसीला था, पहला ये काम करो कि इस चीज को हासिल करने के लिए ये मामलात हासिल, वसूल वसूलल्लाह यानी अल्लाह के कुर्ब को हासिल करने के सबसे पहला काम ये करो कि तुम कोई तरीका, कोई इसका वसीला तलाश करो। ये कुरान बता रहा है फर्स्ट ऑफ ऑल कि तुम्हें इसका कोई वसीला तलाश करना पड़ेगा, किसी मेरे फकीर के पास जाना पड़ेगा। सहाबियों ने तो नबियों को दरबार में चले गए, उनके माहौल में ले लिया, कहते सिलसिला खत्म नहीं है, कुरान में बात उतारी है, ये क्यामत तक सिलसिला चलना है, नबी खत्म हो जाएंगे। लेकिन नबी अंबिया पर आते रहेंगे क्यामत तक। तो पहला जो आदमी अगर इसकी ये नियत है कि यार मुझे आखिरत कोई चीज है, खबर का अज़ाब भी है, और इस हालत में मैं मर गया तो जो हालात वहां होंगे इसको इंसान तसव्वुर नहीं कर सकता, तो बेहतर ये है कि मैं अपनी जिंदगी को सही कर लूं, अल्लाह की अजमत को अपने दिल में उतार लूं, और वो अजमत आ जाए कि किसी वास की जरूरत ना पड़े, किसी तकीर की जरूरत ना पड़े, जिस हालत में हो भागते हो अल्लाह के सजदे की तरफ पहुंच जाओ। ये है वो चीज जिसके अल्लाह फरमाते हैं, अल्लाह के नबी फरमाते हैं। सबसे पहला सवाल नमाज का होगा इंसान से, पहला टेस्ट, क्या जरूरत है इंसान की ना आए, क्या कोई चीज उसको रोक ले, दुकान कारोबार एनीथिंग एक्सेप्ट जिसके लिए उजर पेश किए गए, बीमारी है, दुश्मन है, जो वो कहां होती है, वो कभी मुझसे ऐसी बातें होती हैं, छोटी तस्या करके मैं पहुंच सकता हूं, निश्चित पहुंच सकता, पूरी कोशिश करे पहुंचने की, जब देख बिल्कुल नचार हूं नहीं पहुंच सकता, क्यों उसका और अल्लाह का मामला है, तब फिर मस्जिद में ना है, मैंने कहा मैं जा सकता हूं पहुंच सकता हूं, छोड़ ना मस्जिद, नहीं समझे बात, ये कैफियत कब आएगी जब अल्लाह की अजमत दिल में उतरेगी, खौफ हो जाएगी अल्लाह से रहमत से मैं दूर ना हो जाऊं, अल्लाह मुझसे कहीं नाराज ना हो जाऊं। तो इस कैफियत के लिए सबसे पहले अल्लाह तआला कहता है तुझे क्या करना है, वक्त इलाही वसीला, इसका वसीला था आज। उसमें लाने मरकत है, क्योंकि सोबत अख्तियार करो किसी की, नमाजी की सोबत अख्तियार करोगे नमाजी बन जाओगे। अल्लाह ने सारी सोबत से तो मामला बनाया, पूरा दीन आया है। तो जिस वक्त इंसान देख रहा है कि मेरा दीन कमजोर हो रहा है और वो अपने आप को सही करना चाहता है, तो पहला स्टेप क्या होगा उसका, किसी अल्लाह वाली की सोबत को चलना पड़ेगा। समझ आ गई बात? आप उसको तलाश करो, अल्लाह से दुआएं करो, अल्लाह मुझे वो दर्द उस पर पहुंचा, मैं अब सही होना चाहता हूं। तो हो ही नहीं सकता अल्लाह सुबहाना ताला आपको उस शख्स तक ना पहुंचा दे, हो ही नहीं सकता। तो निजाम ही यही है कि तू ठीक होना चाहता है कि अल्लाह तुझे ठीक नहीं करेगा, अल्हम्दुलिल्लाह रास्ते खोल देगा। वही किल्ला हो जल्ला हो मक्श में ऐसा कहता है कि तू खौफ का मामला तो पैदा कर, ऐसी जगह से रिज़्क दूंगा तो हैरान हो जाएगा कहां से रिज़्क आ रहा है। ये रूहानी रिज़्क की बात हो रही है, ये दुकानों की बात नहीं हो रही। तो नियत तो कर कि मैं सही होना चाहता हूं। कैसे सही? कि अल्लाह के हुक्म जिस वक्त हो कि इतनी अजमत मेरे पास हो कि मेरा जिस्म कांपने लगे कि मैं कैसे कर सकता हूं, जिस चीज से मना की है हाथ कांपने लगे हैं मैं ये कैसे कर सकता हूं, पसीना आ जाए, तबीयत खराब होने लगी, लेकिन नफ्स का वो कर नहीं, उससे हो नहीं रहा, समझो अजमत जम गए अल्लाह ताला की। ड्रामा है, झूठ है, बिल्कुल झूठ है, तुम ये चीज नहीं है। असल मकसद ये है कि तुम मेरी शान को पहचान जाए, मेरे जमाल कमाल को पहचान, मैं कौन हूं। तो उसके लिए क्या है कि फिर किसी ऐसे इंसान के पास बैठ जो ऑलरेडी ये काम कर चुका है, जो मेरी जात में फना हो चुका है, फना हो चुका है पहले। जब तू उसकी सोबत में बैठेगा उसके असरात तुझे मरतब होना शुरू हो जाएंगे, एकदम नहीं होंगे, शक्तम नहीं होंगे, लेकिन जैसे जैसे उसके करीब होता जाएगा अल्लाह के करीब होता चला जाएगा, कैफियत बनने लगेगी, तब तक वही वसी। फिर आगे होना है जा हदूफी सबील है कि इसके बाद भी ये है, पहुंच गए हो इंसान मिल भी गया, कि फिर भी क्या है दूसरा स्टेप, जा हदू फी सबील, फिर भी तुझे क्या है कि हाथ में हाथ रख के नहीं बैठेगा, फिर तुझे इसमें मुजाहिदा भी करना पड़ेगा अपने साथ। जा हदू फी सबील लअल्लकुम तुफ्लहून, जिस फला की तलाश में तू था उस फला को इस तरीके से तू हासिल कर सकता है। तो दुनिया की फला में थे ना, अल्लाह कहता है आखिरत की जिस फला हासिल दे रही है इस तरह तू हासिल करेगा। जहाद हम क्या करते हैं, कभी शेख के पास पहुंच भी गए तो बस फारिग हो गए, उसके बाद आपने तो कुछ हमें मेहनत करनी ही नहीं, ये नहीं होता। उस वक्त दूसरा असल दरवाजा खुलता है कि तूने आगे वो तरीका वो बताएगा, लड़ना तूने है आगे दुश्मन के साथ, लड़ना तूने है, अभी भी तुझ पे हमले होंगे नफ्स के शैतान के, वो तुझसे गुनाह गराने की कोशिश करेगा, वरगलाने की कोशिश करेगा। तो उस वक्त शेडो तुझे मिल गया शेख का, अल्हम्दुलिल्लाह वहां तक तू पहुंच गया, अब तूने फाइट खुद करनी है। वजह हदूफी कैसी फाइट है वो, किसके साथ? वो फाइट है नफ्स के साथ है, मुजाहिदा जिसको कहते हैं जहद, वो इंसान अपने नफ्स के साथ मुजाहिदा करता है। फिर शेख के पास जाने के बाद ही नफ्स छोड़ता नहीं है, फिर उसको बहकाता है, कभी कुछ करता है, तो उसने खुद अब मुजाहिदा करना है, उस पर मेहनत करनी है कि जिस वक्त उसके साथ ऐसे ख्याल पैदा हो रहे हैं, ऐसी चीजें आती हो, तो फिर वो क्या करेगा, वो खुद फिर अपनी माशाल्लाह अपनी ताकत को लाएगा, और फिर वो चीजें जो मुजाहिदे की जो असला उसको दिया गया है कि जब तेरे पे ये हालात हों तो इस असले को यूज कर इस्तेमाल कर दो। पहले तो था ही ना असला, फिर असला जो तुझे दिया गया है कि जब इस हालात में तू जब जंग करेगा अपने नफ्स के साथ तो इस असले को यूज करना, इस वेपन को यूज करना। तो जब अल्लाह वालों के पास पहुंचता है इंसान तो उस लड़ने के लिए जो असला वो देते हैं वो कौन सा है, वो जिक्र अल्लाह है। जिक्र अल्लाह जो दिया जाता है असल में वो एक वेपन है, वो हथियार है। वो हथियार है मोमिन के पास। जिस वक्त नफ्स ने उसका हमला किया और शैतान ने उसको कहा कि तू अब ये काम वो काम कर, तो उस वक्त क्या करता है वो काम, फौरन वो मराकबा वो जिक्र वो तरीका जो शेख ने उसको बताया हुआ है फौरन उस जिक्र को शुरू कर देता है। कुरान कहते हैं कि जिस वक्त बंदा जिक्र करता है तो उसकी आंख खुल जाती है कि मैं किधर हूं। अगर नक्शबंदी शेख है तो उसका तो कमाल ऊंचा है, वो जुबान तक तो होता ही नहीं है, वो तो अंदर पहुंचा होता है इंसान के। तो जिस वक्त ऐसा कोई कैफियत आती है कि नफ्स ने हमला कर दिया, गुनाहों से भाग रहा है, तो उसके लताइफ चलने शुरू हो जाते हैं, धड़कने शुरू होते हैं, अल्लाह अल्लाह की जरूरत लगी शुरू हो जाती है। वो गिरोह उसको अलार्म करता है, वो बात समझ आ रही है कि अल्लाह पूरा तरीका बता रहा है हमें तफलहून का, कि हम जहन्नुम की आग से बचें, अजाब कब्र से बचें। वरना अगर दिल की हालत इंसान की ना बदले, कैफियत सही ना हो, तो हाल जो है उसको गुना गुना लगता ही नहीं है। मुझे अगर नमाजे हैं सुबह की नमाज छोड़ी बाकी में पढ़ लेता हूँ, एक है बस सुबह। अल्लाह के बंदे सुबह की नमाज छोड़ देना कोई आसान चीज है? एक ही नमाज छोड़ना कोई आसान चीज है? उसके अजाब कम है? अल्लाह की नाराजगी उससे जो होगी वो क्या कम है? लेकिन क्योंकि अजमत नहीं है दिल में तो वो एक नमाज ही, एक ही नमाज है, उससे क्या होता, कुछ भी नहीं था। क्यों कि ना उसने वो हथियार इस्तेमाल ही नहीं किया कि जिस वो सुस्त हो रहा था तो अल्लाह का जिक्र शुरू कर देता तो हिम्मत आ जाती उसके अंदर। नक्शबंदी तरीका बहुत आसान है, नक्शबंदी शेख तो आपको बताते ही नहीं कि जबान से बोलो, जिस हाल में आपने तो दिल की तरफ तवज्जो करनी है और दिल को अल्लाह की तरफ लेकर जाना है, आपको सिखा देगा। तो जहदू क्या हुआ, मुजाहिदा क्या हुआ, मुजाहिदा ये हुआ कि कसरत जिक्र, समझ आ रही बात आप, कसरत जिक्र जो है ये मुजाहिदा है। किसी भी इबादत के लिए अल्लाह ताला ने कसीर का लफ्ज इस्तेमाल नहीं किया है कुरान के अंदर, किसी इबादत के लिए नहीं किया। हालांकि नमाज कितनी बड़ी इबादत है, उनकी पांच वक्त ही है, इसी तरह बाकी इबादत देख लें उनकी रखी हुई तादाद इतनी बसित है। लेकिन जहां जिक्र का मामला होता है तो उसके साथ कसीर ही आता है। नबी हम तशरीफ ले जा रहे हैं, सफर से वापस आ रहे हैं, तो एक जगह आपने पूछा साहबा से कि वो लोग कहाँ गए आगे बढ़ने वाले। तो जहर है इंसान के जहन में यही बात है कि हम सफर में जा रहे हैं, हमारे से जो लोग हैं कुछ आगे चले गए होंगे, पूछे हैं नबी पाक के बारे में कि वो लोग कहाँ गए आगे बढ़ने वाले। तो उन्होंने कहा कि यार वो तो तेज रौ थे, उनके पास तेज सवारियां थी, वो आगे निकल गए, आगे चले गए। साहबा जो होती है तो कैसी तरबियत फरमाई अपनी साहबा की, नबी की हर फिक्र आखिरत पर होती थी, सब दुनिया से कोई ताल्लुक नहीं था कि इसका मतलब ये थे कि वो आगे कमाने वाले किधर से गए, वो जो बहुत ज्यादा ऊंचे हैं, जिनके पास बहुत ज्यादा फला पैसा है, फला कारोबार है, फला टेक्नोलॉजी है, वो कहाँ गए। हमारे तो मबजूल हो जाते हैं, तो हमारी सोचें जो सोच गंदी है ना हमारी। नबी पाक ने जहां भी तरबियत की है सहाबा कराम की, तो उनकी हर फेल के अंदर आखिरत पर बात जाती थी। तो जो सहाबा ने जवाब दिया तो नबी करीम सलम सुने अपने सहाबा के देखें कैसे तरबियत सुन रहे कि हाँ वो लोग कहाँ गए आगे, جانے والے جو اللہ کا ذکر والہانہ طور پر کرتے ہیں, کہتے ہیں وہ نہیں آگے جانے والے, آگے جانے والے کچھ کوئی لوگ نہیں ہے, آگے جانے والے وہ لوگ ہے جو قصد کے ساتھ ذکر کرے گا, وہی لوگ ہوں گے جو آخرت کے اندر سب سے آگے ہوں گے. ہم آپ کتنا ذکر کرتے ہیں, جھوٹ کیسے نکلے, تکبر کیسے نکلے, دنیا کا لالچ کیسے نکلے, اللہ پہ توکل کیسے ہے کہ پیسہ تو وہ دیتا ہے, یا بھاگنے سے ملتا ہے, یا ملک تبدیل کرنے سے ملتا ہے, یا فلاں چیز سے ملتا ہے, اس پہ اعتبار کیوں نہیں آتا ہمیں, مجھے سمجھ نہیں آتی بات, اللہ سبحانہ تعالیٰ کی رسم میں اعتبار کیوں نہیں آتا ہے؟ اس لیے کہ کنڈیشن ہماری یہ ہے, سوچ ہماری غلط. اللہ کے نبی فرما رہے ہیں کہ آگے والے کون لوگ ہیں, آگے والے وہ لوگ ہیں جو قصد کے ساتھ فرحان اللہ کا ذکر کرتے ہیں, ان کا مقام سب سے آگے ہوگا آخرت کے اندر. ہم کرتے ہیں ذکر, متوجہ کوئی, اگر کسی کو شوق ہو آخرت کا کہ جنت بھی کوئی چیز ہے اور جنت میں کوئی چیز ملنی ہے, پڑھتے تو ہوئے سورہ واقعہ سورہ رحمان, جھومتی جنت کے نام سن کے ہیں, لیکن کبھی سوچا بھی ہے کہ حالات کیا ہیں ہمارے؟ وجہ حدوفی, محنت کی ہم نے اس پر, کتنے اللہ کے راستے پر ہم نے محنت کی ہے اس چیز کو حاصل کرنے کے لیے. یہی اور حدیث ہے اللہ کے نبی فرمایا کہ مفرد آگے بڑھ گئے, سبحان اللہ, مفرد کون لوگ ہیں جو آگے بڑھ گئے؟ اب آگے کون, کوئی ٹیکنالوجی والے, سائنس والے, کمپیوٹر والے, مال والے, دولت والے, دکانوں والے, ہم تو یہ سوچیں وہ سب سے آگے نکلیں گے, تو دیکھو جی چار بیٹے نے, ایک بیٹا اے کام کر دیا, وہ بیٹا بہت شو بھی مارتے بچوں, میرے بیٹے ایک وہ ہے جی فلاں یہ ہے, ہمیشہ تعریف ہی نکلیں گی تو دنیا کے حساب سے نکلیں گی, میں آج اتنا امیر ہو گیا تو فلاں ہو گیا, تو کوٹھی تھی بنی ہے, تو ایک کوٹھی مقام تھے بن گیا, تو اے بن گیا, یہ ہمارے روزمرہ کی زندگی سے بیٹھتے ہیں, اس کے علاوہ دوسرا کام نہیں ہوتا, تو اب یہ کر لے, تو فلاں کاروبار کر لے, تو ایسے کر لے, تو یہ ٹیسٹ کر لے, تو وہ پاس کر لے, کچھ اس کی کچھ اس کی کوئی وقت ہے؟ اسی وقت اگر سانس نکل جائے اس کی کیا حیثیت ہے مجھے بتایا, کیا حیثیت ہے اس کی؟ لیکن جس نے ایک دفعہ اللہ کہا ہوگا زیادہ, اس کی حیثیت دیکھیں کیا ہوگا, اس کی حیثیت ایک دفعہ جس نے اللہ زیادہ کہا ہوگا. میرے بھائی تصوری نہیں اللہ کی بات, کیونکہ دل نہیں بنا ہوا, دل میں عظمت ہی نہیں ہوتا اللہ کی اتنی بھی, پاؤنڈ کی بہت قیمت ہے ہمارے سامنے, ریال کی بہت قیمت ہے, ڈالرز کی بہت قیمت ہے, ان کی قیمت گرتی اور اونچی ہوتے ہیں پتہ چلتی ہیں, سونے کا کیا بھاؤ ہے مجھے پتا ہے, وقت تو یہ ہو کہ بھائی کوئی کام آ رہا ہے ہمارے, یہ تو ایک سانس کا تانا بانا ہے, جس وقت سانس رکا قصہ ختم, قصہ ختم انسان, تو اس ساری کیفیات کو مٹانے کے لیے ہمیں چاہیے کہ ہمارے دل میں اللہ کی عظمت بیٹھے, اور کہتے ہیں میری عظمت کو بٹھانا ہے تو سب سے کیا ہے, پہلے کسی اللہ والے کی صحبت میں بیٹھو, پھر وہاں صحبت میں بیٹھ کر مجاہدہ کرنا سیکھو, پھر یہ نہیں آپ کو ہاتھ پہ ہاتھ میں کہیں جگہ توجہ کر دیں فلاں کر دیں, یہ ڈرامے نہیں چلتے, اللہ والوں کے پاس جا کے بھی پھر آپ کو توجہ کر دیں جی, بس آپ دعا کر دیں جی, آپ فلاں کر دیں, اس نیت سے نہ جاؤ, اس نیت سے جاؤ کہ اب وہاں محنت کرنی پڑے گی, وجاہدوا فی سبیل اللہ, سمجھے بات, اس کی محنت کیا ہے کہ اب اس کی محنت یہ ہوگی کہ اب جس وقت اللہ والے کے پاس پہنچ گیا اور آپ کی نیت یہ ہے کہ میں نے اللہ کی عظمت کو دل میں بٹھانا ہے, تو وہاں محنت کرنی جو کون سا مجاہدہ ہے, کون سا مجاہدہ ہے, اس کا مجاہدہ یہ ہے کہ اب تو اپنے آپ کو شیخ کے ہاتھ میں ایسا دے دے کہ جیسے مردہ کو غسل کے ہاتھ میں دیا جاتا ہے, اپنے نفس کو اس کے حوالے کرتے ہیں. میں ایک واقعہ یاد آ رہا ہے مجھے اپنا فقیر کا, میں اپنی مثالی دے سکتا ہوں آپ کو, ٹوٹا پھوٹا میں ہی آپ کے سامنے بیٹھا ہوں نا, تو حضرت نے جب مجھے اجازت دی تو وہاں کے جو بہت پرانے جو حضرت کے خلفاؤں میں لوگ تھے, जो नहीं बने थे तब, तो उन्होंने बड़ा ताज्जुब होगा, ये भी जवान आदमी है, अभी इसको तो दाढ़ी भी नहीं निकली हुई, इसको कुछ नहीं, हजरत ने इसको इजाजत दे दी, चारों सूचना में खिलाफत दे दी। खैर जी, बादब होकर वो हजरत का पास पहुंच गए सारे लोग, हजरत माफी चाहते हैं, ये जो आपने फारूकी साहब को इजाजत दी है हजरत, मतलब हमें कुछ पता चल जाएगी क्या राज ये, मतलब क्या था, किसने, आप बहुत बड़ी बात हजरत ने फरमाई, जो कुरान की बात थी, ना शक्ल से मिलती है ना इल्म से मिलती है, ये चीजें जो हैं इस ये इसका मियार ही नहीं है, अल्लाह का कुरू इन चीजों से नहीं मिलता, ना जन्नत इससे मिलेगी, मैं आपको बता रहा हूं वो क्या चीज है जो अल्लाह के करीब करता है, जन्नत के पास ले जाता है, मुकाम देता है, खिलाफत देता है, ऊंचे दर्जे देता है, वो आखिर है क्या चीज। हजरत ने उसका जवाब दे दिया, कहते वजह उसकी ये है, अब ये तो उनकी ताकत थी ना, बड़ा कामिल शेख थे उनको, तो मुकाम मैं क्या बताऊं आपको, तो उसकी वजह यह है कि अपनी तरफ शर्फ आया कि इस फकीर ने इसका नफ्स खत्म कर दिया, अफला मन सकता हो कम दावा मन सकता, सर झुका लिया सर, डंग निकाल दिया मैंने, नफ्स को खत्म कर दिया इसका मैंने, जब इसका नफ्स खत्म हो गया तो मैंने इसकी ड्यूटी लगा दी, जाप से लगा, अब तू काम कर, अब यह कि बिकेगा नहीं ये शख्स, इस पे जितनी भी मुसीबतें आएंगी, जहां जेलों में जाएगा, सुबूतों में जाएगा, मुकालमे में जाएगा, धक्के लोग देंगे, लेकिन कोई किसके नफ्स को निकाल दिया है, अब ये सिर्फ अल्लाह के लिए खड़ा रहेगा, ऐसे तो कहीं खिलाफ और ये नहीं बैठ के वो पैसे कमाएगा और नारे मारेगा और ये करेगा, खिलाफत का मतलब हम गलत समझते हैं, खिलाफत एक वो काम है जो नबी वाला काम होता है, मेरी बात समझ नहीं समझ, तो उसके लिए क्या चाहिए, जाहदू फी सबीलिल्लाह, उसका सबसे बड़ा मुजाहिदा क्या है, जैसे दुनिया वालों के लिए सबसे मुजाहिदा क्या है, उठे जी जो उठो सौदा मिलता है सस्ता, चलो उधर गाड़ी बगा रहे हैं, स्कॉटलैंड तो मिलता है चले जाएंगे, उधर आजकल माल आए वहां निकल जाएंगे, दुनिया किसी खित्ते में उनको घुमा दो दुनिया के काम माल कमाने के लिए, आप उनको मिल पाएंगे उधर, आप विदाउट एनी हेजिटेशन पहुंच जाते हैं, वहां पैसा मिलेगा, वहां मिलेगा, दे ट्रेवल्ड जाएंगे, इस पर कोशिश करेंगे, अजीब बात है। इसी तरह जो वाकई अल्लाह की तलाश में निकल जाता है आदमी और समझ जाता है कि मेरी जिंदगी का मकसद क्या है, अल्लाह को राजी करना है, उसके अहकाम पे चलना है, और ये जो मैं रुक रहा हूं अहकाम से इसलिए कि मेरे दिल में अल्लाह की अजमत नहीं है, तवक्कल ही नहीं आ रहा, अब तवक्कल है कि मेरी दिल खराब है, एडमिट नहीं करता आदमी, वो बीमार है ना अंदर से बहुत ज्यादा, ना उसको कुछ शेख मिला है, ना शेख से कोई ताल्लुक है, ना मुजाहिदा की है, ऐसे मिल गया दीन इसको, सावक का वैसे वो तो नबी पर बड़ी किसी की तवज्जो थी, कोई शेख आ सकता है नबी के मुकाबले, इमामुल अंबिया, तो साहबा ने मुजाहिदे क्यों किए थे, एक गुटी को चूसते थे सारे, नंगे पैर कौन सफर करते थे, मुझे बताया वजह ये थी कि बताया ये गया है, मुजाहिदा करना पड़ता है इंसान को अल्लाह को पाने के लिए, नहीं समझे बात, तो शेख मिलेंगे बाद भी ठंडा नहीं होता आदमी, फिर उसके मुजाहिदा दूसरा शुरू होता है अल्लाह को पाने के लिए, वो ये है कि वो इंसान फिर उसका मुजाहिदा क्या है, ये नहीं कि रात को खड़े हो गए आप तहज्जुद पढ़िए, मुजाहिदा नहीं, उसका मुजाहिदा ये कि अपने नफ्स को अपने शेख के हवाले कर दे, अब आप अपनी बात नहीं मानेगा, सेल्फ की बात नहीं मानेगा, अब जो शेख कहेगा वो बात मानेगा, शेख कहते हैं काम छोड़ दे तेरे लिए सही नहीं है, अब देख रहा है मिलियन का मेरा कारोबार जा रहा है, मैं छोड़ दिया, मेरे एक मुरीद अरबों का कारोबार, सूद बदमाशी, मेरे पास आके बैत, मैं कह बैत तक तो शर्त होती है, क्या शर्त है, मैं तू बैत होना क्यों चाहता है, अल्लाह को मान चाहता हूँ, सच आदमी तू, सच आदमी हो, میں کچھ مجاہدہ کرنا پڑے گا, جی میں کروں گا, میں تہجد ہی پڑھوں گا, مگر یہ مجاہدہ نہیں ہے ہمارا. یہ تہجد تو عادت ہے, روزے رکھنے تو عادت ہے, یہ تو عادت ہے, انسان چل پڑتا ہے, یہ مجاہدہ نہیں ہے. اتنے قرآن پڑھ لیے, میں کہ یہ تو مجاہدہ نہیں ہے. مجاہدہ تو وہ جو نفس کے خلاف ہو, اور نفس ہر وقت کروٹیں بدلتا ہے, ہر وقت آپ کو مجاہدہ کرنا پڑے گا. مختار کا کی تو ایک شیر پہ جان, اسی پہ تو مر گئے تھے وہ, ایک شیر پہ مرے تھے. وہ کیا شیر ہے سب ذہن میں نہیں آ رہا, پر دس شیر کہ ہم تو ہر وقت مرتے ہیں, ہم تو وہ شہید ہیں جو ہر وقت شہید ہوتے ہیں. ایک بات, وہ شہید جو تو وہ ایک دفعہ ہوتا ہے, لیکن نفس کا شہید تو ہر وقت شہید ہو رہا ہے, کہ ہر وقت ہمیں نفس کے خلاف چلنا پڑتا ہے. کم شہادت ہے. نفس تجھے ایک دعوت دے رہا ہے کہ لڑکی کی طرف دیکھ, خوبصورت حسین, اور تو اپنے نفس سے تلوار چلاتا ہے, اس کو ختم کرتا ہے. نفس ایک دعوت دے رہا ہے تجھے گناہوں کی طرف, اور تو اس کو کچلتا ہے. کیوں؟ اس کے لیے جو تیرے سامنے نہیں ہے. سبحان اللہ, نغائب میں, پردوں میں ہے. سبحان اللہ, اس کے حکم پہ تو کر رہا, کیونکہ اس کا جمال, جلال, عظمت تیرے دل میں چھا چکی ہے نا. اب تو سمجھتا ہے اس کو تیرے سامنے, وہ ماں کما نہ ماں کن, تم دوری نہیں ہے تو اس سے کسی طرح سے. زندگی کے مقصد کو سمجھ, اللہ تعالیٰ اللہ کرتا مقصد, یا ہے تک اللہ, ایمان والو اپنے مقصد کو سمجھو, اپنے رب سے تعلق پیدا کرو. ایسا تعلق کہ پھر تمہارے ہاتھ گناہوں کی طرف نہ جائیں, یہ ہے تک اللہ. یہ ہوتا ہے ہاتھ تلے نہ اٹھیں, تیرا دل کا تعلق اللہ سے ایسا ہو جائے کہ جو حکم آ جائے تو اس کو فوراً مانے, کہ حرام ہے میں اس کو نہیں چھوں, میں اس کو نہیں مانوں, تب بھی نہیں مانے تو کیسے ملے گا. جہدو, اس پہ مجاہدہ ہو. مجاہدہ کیا ہوگا کہ اپنے نفس کو اس شیخ کے حوالے کر دے. ہم شیخ کے پاس اس لیے جاتے ہیں ذکر کرنے, ذکر کا تو کوئی تعلق نہیں ہے. میں نے تو ذکر ابھی شروع ہی نہیں کیا تھا, ابھی تو سیکھا پورا نہیں تھا. میں تو ابھی تک حضرت کے ہاتھ پہ پوری بیعت بھی نہیں کی تھی, تو حضرت نے نفس کو ختم کر خلافت دے دی. اصل مقصد تو نفس ہے, کہ کس سے اس کو ختم کیا جاتا ہے. یہ بات سمجھ لیں, اس معیار کو رکھیں پر. قد افلح من زکا وخاب من دسا. یہ چند باتیں اس لیے کر رہے ہیں کہ ہم بہت گزرے انسان ہیں, بہت فتنوں کے دور میں ہم ہیں. موت تو آنی ہے دوستو, تو اس وقت یاد کریں, بہت بڑا دھوکہ ہوگا. اپنا تجزیہ کرنا چاہیے ہمیں, اپنا محاسبہ کرنا چاہیے, ہم کس پوزیشن میں ہیں, ہمارے دل کی کیا حالت ہے, ہماری کیا کیا حافیت ہے. نفس تو انسان کو دھوکہ دیتا ہے, تو اتنا بڑا آدمی ہے, تو اتنی بڑی چیز ہے, تو بڑا اتنا عالم ہے, تو اتنا بڑا حافظ. تو وہ اس کا کام یہ ہے انسان کو اوپر کرنا. اپنے آپ کو دیکھے کہ میں ہوں کیا, میری کیا حیثیت ہے. مقابلہ کسے کرے؟ نبی ہم شریعت اور سنت سے اپنے آپ کو سامنے کھڑا کرتے ہیں کہ میری کوئی پوزیشن ہے, میری حالت کیا ہے اس کے مقابلے میں. مجھے شاید دنیا کچھ نہیں ہے, میرے پاس کچھ بھی نہیں ہے. دل کو دیکھنا چاہیے انسان کے, دل کی کیفیت ہمارے کس طرح بدل چکی ہے. تو اللہ کا ذکر جو ہے, پھر مجاہدہ, پھر شیخ کے بتایا مجاہدہ چلتا ہے. جو شیخ پھر جیسے مجاہدہ کرائے گا تیار رہے. مقصد شیخ بھی نہیں ہے, مقصد کون ہے؟ رب ہے. تو ہیلپ کر رہے آپ کی, یہ بھی اس کا فضل, اس کا کرم ہے اللہ تعالیٰ کا, کہ اس دل ایک انسان کے دل میں آپ کی محبت کو پیدا کر دیتا ہے. یہ بڑی بات ہے, آپ کا خیال کر رہا ہے, آپ کو توجہ کر رہا ہے, دنیا سے نکال رہا ہے, اللہ سے ملا رہا ہے. ایک اور بات بھی سن, کہ یہ جو دین ملتا ہے نا, اس طرح نہیں ملتا بعض سے تصدیقوں سے فقیروں سے. انسان تبدیل کبھی نہیں ہوا, اثر ہوتا ہے وقتی, وقتی اثر ہو جاتا ہے انسان پہ اور پھر اتر جاتا ہے. اصل جو تبدیل ہوتا ہے انسان اس وقت جب دل تبدیل ہوتا ہے. واز ہونا، تقیقہ سننا، کسی اچھی تقیقہ سن لی، بہت کوئی اونچے عالم آ گئے، کسی کی آواز اچھی ہے، کسی نے نقطے اچھے بیان کیے ہیں، انسان پہ اثر ہوتا ہے اس کا، لیکن کچھ دن کے بعد وہ زائل ہونا شروع ہو جاتا ہے، پھر وہیں آ جاتا ہے آدمی، کوئی فائدہ نہیں ہوا. لیکن اللہ والوں کے پاس جو ہے وہ یہ علاج نہیں ہے، کیونکہ ان کے یہاں تقیقیں ہوتی ہی نہیں ہیں، واز ہوتی ہی نہیں ہے، ان کے اندر لمبے چوڑے کو تفصیلیں چلتی ہی نہیں ہیں. ان کے آگے کیا ہوتا ہے؟ الحمدللہ دل کی صفائی ہوتی ہے. ان کا طریقہ دل کی صفائی ہے، تصفیہ قلب جس کو کہا جاتا ہے. سمجھ آ رہی ہے بات؟ اللہ کیسا ملتا ہے بندے کو؟ اتنا آسان نہ سمجھیں جنت کو، ہم حسد ہوں یہ جنت اتنا کہ معمولی طریقے سے مل جائے گی تو صحابہ کرام نے جتنی محنت کی کرنے کی ضرورت کیا تھی؟ خود نبی صاحب کریم ساتھ تھے وہاں پر. اتنی آسان جنت نہیں ہے دوست، اتنا آسان نہ سمجھے جنت، کیونکہ وہ نماز بھی نماز نہیں ہے ہماری جو اللہ کے دربار میں پیش کر سکیں گے، وہ نماز بھی نماز نہیں. کیوں؟ کہ ساری جب چیزیں جو عبادات ہوں گی جب اللہ کے قریب سامنے پیش کی جائیں گی تو وہ تو قبولیت پر ہے، ہے یا نہیں؟ اصل اگر قبول ہو گیا تو کام بنے گا نا. آپ پڑھتے رہے نمازیں، کرتے رہے عمر حج، کوئی فرق نہیں پڑتا. لیکن کیا یہ سٹینڈرڈ آپ نے رکھا کہ کیا جو میں کر رہا ہوں یہ قبول ہوں گی اللہ کے دربار میں؟ نہیں ہوں گی. نہیں سمجھے بات؟ ضرور شوق سے کریں آپ، ہر سال حج عمرے پہ جائیں، تہجد پڑھیں، نفل پڑھیں، جو کچھ کریں اس میں کوئی شک نہیں، لیکن کبھی یہ بھی تو سوچ لیں کہ جو میں کر رہا ہوں اللہ کے دربار میں قبول ہوں گی یا نہیں ہوں گی. کیا معیار رکھا اللہ تعالیٰ نے اس کی قبولیت کا؟ اگین سوچیں، یہ بھی کبھی نہیں سوچا میں. اللہ کہا ہے کہ جب یہ سب چیزیں میرے پاس آ جائیں گی تو شہید بھی آئے گا، عالم بھی آئیں گے، بڑے بڑے لوگ آئیں گے، تو ان کا معیار میں ایک ہی رکھوں گا، وہ کیا؟ اخلاص. یہ میرے لیے تھا یا دنیا کے لیے تھا؟ نہیں پتا. یہ خانقاہ آپ نے کھولی ہے، اللہ کہے گا یہ خانقاہ میرے لیے کھولی تھی یا دنیا کے لیے کھولی تھی؟ مدرسہ تم نے کھولا ہے میرے لیے کھولا تھا یا اپنے کمائی کے لیے کھولا تھا؟ میں عالم بنا ہوں اللہ کے لیے بنا ہوں یا میں صرف تقریریں کرنے کے لیے بنا ہوں، دنیا کے لیے بنا ہوں؟ کیونکہ اللہ سبحانہ تعالیٰ صرف خالص چیز لے گا، تعداد نہیں لے گا، اسی طرح پانچ نمازیں رکھی ہیں، خالص چیز دیکھے گا، اس میں خالص کون سی ہے، جو خالص ہوگی اس کو قبول کرے گا اللہ تعالیٰ. کبھی بھی ہم فکر رکھتے ہی نہیں، سوچ رکھتے ہی نہیں ہیں، محاسبہ کرتے ہی نہیں ہیں، مطلب یہ ہو گیا جی پڑھ لی نماز، مجھے بڑا نیک آدمی ہے. کبھی نہیں سوچا کہ اللہ سبحانہ تعالیٰ نے کیا معیار کس چیز کے لیے رکھا ہے، اور اللہ نے کتنی بڑی ڈھیل دی ہے کہ جب تو یہ بات سمجھ گیا کہ تیری نماز تیری عبادات اخلاص سے قبول ہوگی، تو اب کیا کام بنے گا؟ کام یہ ہے کہ اب تو یہ نیت کر کے نماز پڑھتا رہے، اب تو نے اس کے ساتھ یہ کوشش کرنی ہے کہ اخلاص بھی آ جائے. سائم مشکورا سبحان اللہ، کہ جب تو اس کوشش پہ چلے گا چاہے تو کامیاب ہو نہ ہو، لیکن جب تو میرے پاس آئے گا تو میں تیری نماز کو قبول کر لوں گا کہ تم نے کوشش کی تھی. تو یہ شیخ کے پاس جانا بھی کوشش ہے، یقینی نہیں ہے کہ آپ کامیاب ہو جائیں، لیکن آپ کامیاب ہیں کیونکہ آپ نے کوشش شروع کر دی ہے. اللہ تعالیٰ میں نے تو کوشش کی تھی. مجھے آپ اپنے شیخ تھے وہ یا حضرت عارف باللہ ڈاکٹر عبدالحی جو حضرت تھانے کے، تو ان کی ایک بات یاد آ رہی ہے، عاجز نے صحبت لی ان کی، فرماتے ہیں بھائی بڑے اچھا انداز تھا ان کا، بڑا سیدھا سادہ انداز سے بات گفتگو فرماتے تھے، بڑی خوبصورت، بڑی سیدھی سادھی. کبھی آج یہ لوگ کہتے پھرتے ہیں جی ہم کیا کریں، ہم سے گناہ ہو جاتا ہے، ماحول ہی ایسا ہے، جیسے ہم کہتے ہیں ہم انگلینڈ میں آئے ہیں جی ہم کیا کریں، ہر طرف گناہ ہوتا ہے، جیسے لوگ کہتے ہیں فلاں ہوتا ہے، تو کہتے ہیں بھائی چلو ٹھیک ہے، حضرت بتاتے ہیں تم اللہ کے دربار میں چلے گئے اور تم نے اللہ کے سامنے یہ بات کی کہ جی ہم کیا کرتے ہیں، ہم تو مجبور تھے، ماحول ایسا تھا، ایسی چیز تھی، فلاں چیز تھی، یہ تم چلو تم کہہ رہے ہو اللہ کے سامنے کھڑے ہو، تو اللہ نے اگر یہ پوچھ لیا تم سے کہ کیا تو نے میری طرف تھوڑا رجوع کر کے مجھ سے تو نے کہا تھا کہ اللہ تعالیٰ میں اس چیز میں پھنسا ہوں مجھے اس سے بچا دو؟ سبحان اللہ، کیا تو نے یہ بات کی تھی میں چرس کا آدمی ہوں، مجھ سے چرس کی عادت ختم کر دیں، کیا مجھے اس چیز کی عادت پڑی ہے چیزیں دیکھنے کی، کہ اللہ تعالیٰ ہفتے نہیں مجھے عادت ختم کر دو، کہ ایک ہی دفعہ بھی تو نے میری طرف رجوع کیا تھا اس بات کا، تو اس کا کیا جواب تو دے؟ تو کم از کم ہم کوشش شروع کر دیں کسی چیز کے لیے اور سائی شروع کر دیں، ضروری نہیں کہ آپ اس سے پوری اتریں، لیکن آپ اس چیز کو لینے کی جو اللہ نے فارمولا بتایا کہ سب سے پہلے کیا کریں، اپنے دل کو ٹٹو لیں، عظمت پیدا کریں، عظمت کے لیے آپ کسی اللہ والے کے پاس لے جائیں، اللہ والے کے پاس جانے کے بعد اس کے مطابق آپ مجاہدہ شروع کر دیں، بس یہ آپ کا کام کرنے کا ہے، کتنے کام ہے وہ اس سے کوئی تعلق نہیں لگتا، بس تیری کی ہوئی کوشش جو میں نے بتایا تم شروع کر دی تھی تو کامیاب ہو گیا۔ تو نہ کام کبھی نہیں جاتا، قدم اٹھانے تھوڑی سے بس، لالتن تفلتا تاکہ ہم فلا پا جائیں، سمجھ آ گئی نا بات ہمیں؟ تو آج کی بات یہی تھی، میرے دل میں آئی، اپنے میں نے بات کی ہے کہ تھوڑا سا ہمیں قدم بڑھانا چاہیے دوست، اپنا محاسبہ کرنا چاہیے کہ ہم سے گناہ کیوں ہوتے ہیں، اس کا جواب یہ آئے گا کہ تیرا دل صحیح نہیں ہے، اللہ کی عظمت نہیں ہے، نہ اللہ کا خوف ہے تیرے اندر، نہ تو کیوں کرتا گناہ، اس پہ غصہ کیوں ہوتا، اس کو گالی کیوں دیتا، کہ یہ جائز ہے، یہ ہے تو ناجائز، پہ کیا کیوں، کہ اپنی بیوی کو تھپڑ مارا جائز تھا، نہیں پہ تو نے کیا کیوں، وہ ایک نمک ہی کم تھا نا، اس نے ایک بات نہیں مانی تھی، اتنا غصہ کرنے کی ضرورت تھی تجھے بیوی کے، جائز ہے، شریعت نے اجازت دی تھی اس چیز کی، تو نے یہ کام کیا شریعت نے اجازت دی تھی، کہ نہیں جواب یہ آ گیا نا دسویں دن، تو نہیں پھر تو نے کیا کیوں، اس لیے کہ اللہ کی عظمت نہیں ہے، تو اب کیا کریں، کوشش شکر دے، ورنہ تو مرے گا کافر ہو کے، ٹھکانا تیرا کچھ نہیں ہے، بات سمجھ رہے نا، تو کیا کیا کوشش کریں، تو بہت بڑی کچھ نہیں، کسی اللہ والوں کو تلاش کر کے پاس بیٹھ جا، اللہ والا جو ہوگا نہ تجھے پیسے لے گا، نہ تجھ پیسے لے گا، نہ تیری کمائی لے گا، نہ تیری چیزیں دکھے گا، وہ تو چپتی چپتی باتیں کر کے تیرے ضمیر کو صحیح کرے گا، جیسے آتے ہیں نا ابھی ٹیلی فون آ رہے ہوں گے تو آپ کے پاس بھی ڈاکٹروں کے، ہاں جی فلاں انجیکشن فلو نکلا ہے، آر ایس بی آئی اس کا فلو لگوا لیں، فلاں فلو ہو گیا اس کا انجیکشن لگوا لیں، آ رہے ہیں سب لوگوں کے پاس، بھاگے جا رہے ہیں نا آپ لوگ، جلدی جلدی فلو لگا لیں، تو اللہ والے بھی پھر ٹیکے لگاتے ہیں نا، پھر سیکھتا یہ جھوٹ کا ٹیکا ہے، یہ آنکھ کی زنا کا ٹیکا ہے، یہ غیبت کا ٹیکا ہے، تکلیف تو ہوتی ہے نا پھر ٹیکے کی نہیں ہوتی، جی مجھے بیٹھ جائے در پہ جا کے، جس کیوں کہ اللہ تو نے گاتا میرے کسی بندے کے پاس چلے جاؤ، ہم چلے گئے، ہم اس کے پاس بیٹھ کے جاؤ محنت کر لی، جو کرتے تھے جو ذکر سمجھتا ہے ہم ذکر بھی کرتے تھے، اس نے ہم جس مسجد میں ہم آتے تھے ہم نے تو پوری کوشش کی، اللہ کہ جا تو جنت میں چلا جا، یہ قرآن کی زبان ہے، رجش کا جلی سے ہوں حدیث کہتی ہے کہ کبھی بھی اللہ والوں کی صحبت میں بیٹھنے والا ناکام ہوتا ہی نہیں ہے، نجش کا جلی سے کبھی ناکام نہیں ہو، کریں گے بھائی یہ کام، بس ایک طرف پکڑ لیں جم جائیں، لیکن مجاہدہ کرنا ہے، مجاہدہ کیا ہے کہ اپنی شیخ کی بات کو ماننا ہے، ورنہ پورا کام نہیں ہوا، پہنچ تو گئے آپ مان بات پھر بھی اپنے نفس کی رہے، نہیں نفس کو ختم کر کے جو شیخ کہے وہ کہوں گا، شیخ کہہ رہا ہے یہ کام کرنا ہے، صبح اس وقت آنا ہے، یہ کرنا ہے، فلاں کرنا ہے، یہ کرنا ہے، آئی ڈو اٹ، نو ایکسکیوز، یہ نہیں کرنا یا میں نہیں کچھ، ٹھیک ہے کریں گے، میں آؤں گا، میں نے یہ کام کرنا، اس کا نام مجاہد ہے، اللہ پاک ہم سب کو توفیق نصیب فرمائے کہ ہم اس چار دن کی زندگی میں ہم کچھ کام کر لیں، دنیا کے جتنی محنت آپ کریں گے دوستو کچھ نہیں ملے گا، کچھ نہیں ملے گا، تجربہ کر کے دیکھیں، کچھ نہیں ہے، 70 سال کے بعد بھی، 80 سال کے بعد بھی آپ کے پاس کچھ نہیں ہوگا کمائی کے بعد، دیکھ لیں آپ جو کر چکے ہیں ان سے آپ مل کے دیکھ لیں، وہ کہتے ہیں کچھ بھی نہیں، بڑا ہم نے دنیا میں کمائی کی ہے، روز ملتے ہیں مجھے ایسے सत्संग ने जी बड़ा हमने किया, बड़ा किया, कुछ भी नहीं हुआ जी, जमा भी करते रहे पैसा नहीं, वो औलाद ऐसी हुई जी, फलाने जी, कभी भी कुछ नहीं मिलेगा दुनिया की मेहनत में, किस में मिलना है, आखिरत की मेहनत में। मना यहाँ आती रोते रहेंगे, वो माता रोना तो ऐसा होगा अल्लाह माफ फरमाए, तो उसका तो तसव्वुर याद नहीं कर सकता। जब फेंका जाएगा ना, कुरान की आखिरी बात बता दूं आप, जहन्नुम में ईमान वालों, तो वो पूछेंगे मोमिन से, ओए तुम तो यार ईमान वाले ठीक ठाक आदमी थे, तुम जहन्नुम में कैसे आ गए, ये कुरान की जबान बता रहा हूं आपको, और तुम यहां कैसे पहुंच गए, वो तो जन्नत में होंगे ना। कहने यार अब अल्लाह ताला ने किसी अंदाज से बताया कि हमें वो काम नहीं करने चाहिए जो वो जहन्नुम में बता रहा है कि मैं ये करता था। जहन्नुम क्या कहेगा, सबसे पहले क्या कहेगा कि यार बड़ा बस क्या बताया, क्यों यहां पहुंचा जहन्नुम में, हमारा ईमान था मेरे पास। पहली बात कहते यार नमाज छोड़ता था, नमाज की मैंने फिक्र नहीं की, जमात ने कभी नहीं किया, कभी पढ़ ली कभी छोड़ ली। पहली चीज उसने ये बताई जहन्नुमी ने कि मैं जहन्नुम में आने की वजह मेरी ये कि मैंने नमाज की कदर नहीं की, नमाज को छोड़ा। मामूली चीज नहीं भाई, अल्लाह के हुक्म टाल देना, तो मेहनत करें, बहुत आसान मेहनत, कुछ भी नहीं, अल्लाह वाला तलाश कर लें, हाथ पकड़ लें, बोझ सारा उस पर डाल दें, और क्या काम है आपको, अब फिर उसके कहने पर चलना शुरू हो जाए, डांट खाएं बस पीछे लग जाए जी। बात उसकी माने यही मुजाहिद है, बात उसकी माने ये नहीं, वो बुला रहा है परवाही कोई नहीं, हम तो नहीं आ सकते, मजबूरी नहीं पहुंचे नहीं, ये कैसे शेख मुरीद थी भाई ये तो बवाल है, शेख आपको तलब कर रहा आप आई नहीं थे, आप भी दो दो दिन दिन तीन तीन दिन के बाद आ रहे हैं। सुभानअल्लाह, जिसको अपने शेख के साथ ये ताल्लुक है तो उसको आगे क्या ताल्लुक बनेगा मुझे बताएं, जिससे ताल्लुक कुरूब लेने जा रहा है अल्लाह ताला का, भाई आप कहीं भी हो आवाज मारे फौरन भागते हैं आप सबको हम छोड़कर, मेरे शेख का हुक्म आया मुझे मिलो, पत्नी क्या वजह है क्यों बुलाया मेरे शेख ने मुझे, नहीं आ रहे, टाइम था जी, मैं सोचा आराम से आएंगे तो, और तलाश किसकी है, जन्नत की, सुभान तलाश जन्नत की है, ऐसा ताल्लुक नहीं होता शेख के साथ, ये नहीं होता। हज़रत मुजद्दद साहिब रहमतुल्लाह नाम सुना ना आपने, उनके शेख थे बाकी बिल्लत, वो थे बाकी बिल्लत, सख्त दोपहर का वक्त हिंदुस्तान गर्मी, हजरत आराम फरमा रहे थे हज़रत मुजद्दद सानी अपने उजरे में, एक फकीर आया उसने कहा आपको शेख तलब कर रहे हैं, जूता भी नहीं पहना कमीज भी नहीं पहनी, उसी हालत में भागना शुरू कर दिया अपने शेख की तरफ, उसने हजरत कपड़े कदर नहीं, 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 नहीं शेख ने बुलाया, शेख ने बुलाया, मुजद्दद सानी की बात कर रहा हूं, सीधा जाके उसी हालत में खड़े हो गए, अहमद तुम कपड़े तो पहनते, कहते मुझसे गवारा नहीं हो, आप मुझे बुलाया इतनी देर में कर दूं कि मैं आपके पास ना आऊं, आप समझते हैं मुजद्दद जो बने तजद्दुद से बने, तस्मियों से बने, जिक्र से बने, मुजद्दद जो बने उस तरीके से बने जो अल्लाह ने बताया था, तब तो ही वसीला, ये कि वसीला जो उसने पकड़ा था, ये मुजाहिद है, अल्लाह ताला हम सबको तौफीक नसीब फरमाए, इंशाल्लाह इंशा के बाद थोड़ी देर अल्लाह का जिक्र करेंगे। بسم الله الرحمن الرحيم السلام على سيد المرسلين شفيع المرسلين طه وياسين الحبيب المؤمنين اللهم صل على سيدنا ومولانا محمد النبي الأمي وأزواجه أمهات المؤمنين وذرياته وأهل بيته كما صليت على آل إبراهيم إنك حميد مجيد وسلم تسليما دائما أبدا كثيرا كثيرا كثيرا
اللهم اغفر لنا ذنوبنا وظلمنا وهزلنا وجدنا وخطأنا وعمدنا كل ذلك عندنا. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللهم ثبتنا على الإيمان وأمتنا على الإيمان وأشرنا يوم القيامة مع الإيمان. اللهم اهدنا الصراط المستقيم. اللهم اهدنا الصراط المستقيم. اللهم اهدنا الصراط المستقيم. اللهم استقبلنا بسنته ونفعنا بمحبته واشرنا في زمرته. لا إله إلا أنت يا قاضي الحاجات اقض حاجاتنا، يا دافي البليات ادفع ولياتنا، يا شافي الأمراض اشفع مرادنا. اللهم اغفنا في بدني، اللهم اغفنا في سمعي، اللهم اغفنا في بصري، لا اله الا انت. ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما. اللهم رب ارحمهما كما ربياني صغيرا. اللهم رب ارحمهما كما ربياني صغيرا. اللهم رب ارحمهما كما ربياني صغيرا. اللهم اغفر لنا ولوالدينا واستاذينا ومشايخنا وجميع المؤمنين والمؤمنات والمسلمين والمسلمات. الله يا منهم والأموات برحمتك يا رحم الراحمين، برحمتك يا رحم الراحمين. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.